नमस्कार, फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म दीपा अधिकारी। विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मी, अधिवक्ता, नागरिक समाजका प्रतिनिधि र राष्ट्रिय महिला आयोगका सचिव सहितको नेपाली मीडियामा महिलाको उपस्थिति विषयक छलफलमा आजको पडकास्ट केन्द्रित रहनेछ। सर्वप्रथम फ्रीडम फोरमले गत 2016 निरन्तर गर्दै आएको नेपाली पत्र पत्रिकाको अनुगमन प्रतिवेदनका तथ्याङ्क निष्कर्षका बारेमा प्रकाश पारिदिनुहुन अनुगमनकर्ता नानुमाया खड्काज्यूलाई अनुरोध गर्दछु।
हजुर, धन्यवाद दिपाजी। हामीले यो अनुगमन चाहिँ 2016 गर्यौं। 2016 शुरू गर्दाखेरि पहिला हामीले 5 पत्रिका लिएको थियौं भने 2017 पुगेपछि 9 पत्रिका, 4 अंग्रेजी र 5 नेपाली संस्करण लियौं र त्यसै गरी 2018 आइपुग्दाखेरि 6 अनलाइन मीडिया पनि थप्यौं र त्यसै गरी 21 हरेक प्रोभिन्स, हरेक 7 प्रदेशका 21 पत्रिकालाई पनि अनुगमन गर्न शुरू गर्यौं र आज म यही अनुगमनको प्रतिवेदनमाथि प्रकाश पार्दैछु। हामीले यो अनुगमन चाहिँ हरेक हप्ताको एकचोटि गर्छौं र अनुगमन गर्दाखेरि पत्र पत्रिकाका प्रथम पृष्ठ, पहिलोदेखि दोस्रो पृष्ठसम्ममा प्रकाशित भएका समाचारहरूका बाइलाइन अथवा संवाददाताको नाम र समाचारभित्र कोट भएका स्रोतहरू, स्रोत व्यक्तिहरू र स्रोत व्यक्तिको लिङ्गलाई पनि हामीले अध्ययन गर्दछौं र यो अध्ययनको प्रतिवेदनलाई हामीले हरेक 3 प्रकाशित गर्दै आएको छौं र यस प्रतिवेदनलाई चाहिँ हामीले हरेक मीडिया हाउसका सम्पादक र पत्रकारहरू र संचारकर्मीहरू माझ पनि छलफल गर्दै आइरहेका छौं र यहाँ यसै छलफलबाट आएका फिडब्याक र रिकमेण्डेशन्सहरूलाई चाहिँ हामीले आफ्नो प्रतिवेदनमा राख्दै पनि गएका छौं र हामीले अहिले अनुगमन गरिरहेका पत्रिकाहरू यस प्रकारका छन्। राष्ट्रिय स्तरका पत्रिकाहरू कान्तिपुर, नागरिक, गोर्खापत्र, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, द काठमाडौँ पोस्ट, द राइजिङ नेपाल र रिपब्लिका। त्यसै गरी अनलाइनमा हेर्दाखेरि सेतो पार्टी, रातो पार्टी, अनलाइन खबर, पहिलो पोस्ट, लोकान्तर र बाराखरी छन् भने प्रदेश स्तरका पत्र पत्रिकामा प्रदेश 1 उद्घोष, ब्लास्ट टाइम्स र पूर्वाञ्चल, प्रदेश 2 प्रकाशित हुने कृष्ण, जनकपुर टुडे र प्रतीक, प्रदेश 3 प्रकाशन हुने हेटौडा सन्देश, काया कैरन र चितवन पोस्ट, प्रदेश 4 लोकवाणी, समाधान र आदर्श समाज र प्रदेश 5 प्रकाशन हुने बुटवल टुडे, दैनिक नेपालगंज, नयाँ युगबोध, कर्णाली प्रदेशका मालिका पोस्ट, हाम्रो अखबार र धमाका र त्यसै गरी सुदूरपश्चिम प्रदेशबाट प्रकाशित हुने हिल टाइम्स, सुन्दरांचल र पश्चिम दैनिक रहेका छन् र यसरी हामीले विभिन्न सेलेक्ट गरेका संचार माध्यमहरूका संचार सामग्रीहरूको चाहिँ प्रमुख पृष्ठको प्रमुख समाचारहरूलाई हेर्दाखेरि 2017 डेटा हेर्नु पर्दाखेरि 2017 9% महिलाका बाइलाइन भेटिएका थिए भने 2018 पनि 9% नै र 2019 आउँदाखेरि हामीले चाहिँ 12%सम्म पनि महिलाको बाइलाइन पायौं। 2019 चाहिँ अहिले मैले यहाँ प्रस्तुत गरेको जनवरीदेखि जूनसम्मको डेटा रहेका छन् र त्यसै गरी अनलाइन मीडियामा भन्नुपर्दा 2018 11% महिलाको बाइलाइन भेटिएको थियो भने 2019 आउँदाखेरि 18% महिलाका बाइलाइन पायौं र ओपेड अथर्स, ओपेड आर्टिकलहरूका अथरहरूको पनि हामीले अनुगमन गर्दाखेरि चाहिँ 2018 22% महिलाका आर्टिकलहरू पब्लिश भएको पाएको थियौं भने 2019 21% महिलाका आर्टिकलहरू पब्लिश भएको पायौं र त्यसै गरी समाचार स्रोतका रूपमा चाहिँ महिलाको उपस्थिति विषय हामीले अध्ययन गर्दाखेरि विभिन्न पत्र पत्रिकाहरूमा 2017 10% महिला स्रोत कोट हुनुभएको थियो भने 2018 आउँदा 12% र 2019 आइपुग्दा सो संख्या 13% भएको छ र त्यसै गरी अनलाइन न्यूजहरूमा 2018 11% महिला सोर्स कोट हुनुभएको थियो भने 2019 अहिले जूनसम्म आइपुग्दाखेरि पनि त्यति नै छ डेटा, 11% नै छ र त्यसै गरी प्रदेश दैनिकहरूका पनि डाटा मैले अहिले यहाँ हजुरहरूमा छोटकरीमा प्रस्तुत गर्दैछु। प्रदेश दैनिकहरूमा चाहिँ 2018 12% महिलाको बाइलाइन थिए भने 14% महिलाहरू चाहिँ स्रोतका रूपमा कोट हुनुभएको पायौं हामीले र अब हामीले हरेक पत्रिका 9 राष्ट्रिय स्तरका पत्र पत्रिकाहरूको इन्डिभिजुअल डेटा हेर्दाखेरि हामीले चाहिँ बाइलाइनमा भन्नुपर्दा अहिलेसम्म अहिले हाम्रो यो जनवरीदेखि जूनको डेटा हो यो डेटामा चाहिँ यो 6 डेटामा चाहिँ सबैभन्दा बढी बाइलाइन नागरिक दैनिकमा प्रकाशित भएको पायौं। सबैभन्दा बढी महिलाको बाइलाइन भने ओपेड आर्टिकल्सहरू लेख्नेमा चाहिँ कान्तिपुरमा नै सबैभन्दा बढी महिलाको आर्टिकलले स्थान पाएको पायौं र त्यसै गरी समाचार स्रोतका रूपमा द काठमाडौँ पोस्ट ले चाहिँ सबैभन्दा बढी महिलाहरूलाई सोर्सका रूपमा, स्रोतका रूपमा कोट गरेको पाइयो र त्यसै गरी समाचारको शीर्षक र महिलाको बाइलाइन बीचमा हामीले सम्बन्ध हामीले अध्ययन गर्दाखेरि चाहिँ के पायौं भने सामाजिक सोशल र लिगल बीटहरूमा चाहिँ बढी महिलाको बाइलाइन र त्यही बीटमै बढी महिला चाहिँ स्रोतको रूपमा कोट हुनुभएको पायौं। यो हामीले यो प्रिन्ट अथवा पत्र पत्रिकाको डेटा भयो। त्यसै गरी अनलाइन माध्यममा अनलाइन समाचारहरूमा हामीले अनलाइनका समाचार सामग्री हेर्दाखेरि सेतो पार्टी महिलाको बाइलाइन भएका न्यूजहरू समाचारहरू प्रकाशित गर्नेमा अग्रस्थानमा भएको पायौं भने समाचार स्रोतको रूपमा सेतो पार्टीले नै बढी महिलाहरूलाई चाहिँ स्रोतका रूपमा कोट गरेको पायौं। अनलाइनबाट प्रकाशित भएका समाचारहरूमा हेर्दाखेरि पनि महिलाको बाइलाइन चाहिँ सबैभन्दा बढी बिजनेस न्यूजहरूमा अथवा आर्थिक समाचारहरूमा चाहिँ महिलाको बाइलाइन बढी भएको पायौं भने सोही बीटमै अथवा आर्थिक समाचारकै बीटमा महिलाहरूलाई चाहिँ बढी स्रोतको रूपमा कोट भएको पनि पायौं। र यसै गरी अब हामीले जति जम्मा हामीले पत्र पत्रिकाबाट 2128 र अनलाइन माध्यमबाट 720 समाचारहरू अनुगमन गरेकोमा पत्र पत्रिकामा लगभग 32% अझै पनि पोलिटिकल न्यूजहरूकै डोमिनेन्स रहेको छ भने अनलाइन माध्यमका समाचारहरूमा पनि 30% पोलिटिकल न्यूजहरू नै डोमिनेन्ट रहेको पायौं। र यसरी हाम्रो अध्ययनलाई चाहिँ हामीले छोटकरीमा निष्कर्ष भन्नुपर्दाखेरि थोरै भए पनि अलि केही महिलाको सहभागिता बढेको पाएका छौं र धेरै जसो महिला पत्रकारहरू चाहिँ सोशल बीटमै नै रिपोर्टिङ गर्नुभएको पाएको छौं र हरेक धेरै जसो संचार माध्यमहरूमा चाहिँ पोलिटिकल इस्यु राजनीतिक समाचारहरू नै अझै पनि बढी प्रकाशित भएको देख्यौं। र यस हाम्रो अध्ययन मार्फत हामीले संचार माध्यम अथवा नेपाल सरकार अथवा अरू सरोकारवालाहरूलाई पनि केही सुझावहरू पनि दिएका छौं र सो सुझावलाई छोटकरीमा मैले भन्नुपर्दाखेरि यी हुन्। हामीले चाहिँ महिलाहरूलाई स्रोतको रूपमा बढ़ी पाउनका लागि अझ बढ़ी महिलाहरूलाई चाहिँ प्रवक्ता अथवा सूचना अधिकारीका रूपमा अपोइन्ट गर्ने हो कि र हामीले संचार माध्यममै पनि जेन्डर इन्क्लुसिभ गाइडलाइन्सहरू पनि तयार गर्नुपर्ने हो कि र त्यसै गरी महिलाहरूलाई चाहिँ सम्पादकीय अथवा डेस्क सम्पादकीय रोलमा अझ अपोइन्ट गर्नुपर्ने पनि जरूरी देखिएको छ र त्यसै गरी महिला रिपोर्टरहरूलाई सामाजिक मात्र नभई हरेक बीटमा रिपोर्टिङ गर्नलाई चाहिँ प्रोत्साहन दिन पनि जरूरी देखिएको छ र त्यसै गरी महिला पत्रकारहरू स्वयंले पनि आफ्नो स्थानको बारेमा संचार माध्यम र संचार माध्यमबाट प्रकाशित हुने सामग्रीहरूमा आफ्नो अधिकार र आफ्नो स्थानको बारेमा बोल्नुपर्ने समय आएको छ र अन्त्यमा महिला पत्रकारहरूको सशक्तिकरणको लागि उहाँहरूलाई तालिम दिँदै महिला पत्रकारलाई क्षमता वृद्धि गर्न पनि जरूरी देखिएको छ।
यस छलफल कार्यक्रममा संचार माध्यममा महिला प्रतिनिधित्वका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै हुनुहुन्छ अधिवक्ता पवित्र रावत।
अहिलेको फेजमा भनेको क्वान्टिटी त छ होइन, क्वान्टिटीको लागि हेर्नै पर्छ। डाटा बिना लजिक हुँदैन, लजिक नभइकन हामीले त्यसलाई इम्प्रुभमेन्टमा लान सक्दैनौँ। तर सँगसँगै के हुँदो रहेछ भने क्वालिटेटिभ एउटा त्यो डाटा बनाउने, मैले देखेको चाहिँ इन्करेज कसरी हुन्छ भने जो एक्टिभली वुमेन जर्नलिस्टहरू लागि परेका छन् उनीहरूलाई प्लेस देसी नै इन्करेजमेन्ट हुने हो नि, किनभने इन्करेज भने जबरजस्ती ट्रेनिङ, यो त किनभने जर्नलिजमको फिल्ड 24 आवर्स काम गर्नुपर्छ, धेरै कुराहरूको सेक्रिफाइस गर्नुपर्छ। यो आफैमा च्यालेन्जिङ फिल्डमा चाहिँ आका जर्नलिस्ट जसलाई त्यसलाई मोटिभेसन भएन, त्यसलाई मेन स्ट्रिममा हामीले ल्याउन सकेनौँ, महिला भनेको हेल्थ बिट मात्रै गर्ने अथवा त्यस्तै खालको मात्रै साधारण गर्ने भनेर ल्याउन सकेनौँ, डायलग एन्ड डिस्कोर्समा हामीले ल्याउन सकेनौँ भने उनीहरू अगाडि आउन सक्दैन। र त्यसमा मैले देखेको चाहिँ मेरो अनुभवमा मैले देखेको भनेको एडिटोरियल मिटिङ र एडिटोरियल टिम हो क्या, एडिटोरियल टिमले हो महिलालाई चाहिँ क्वालिटेटिभ रूपमा वुमेन जर्नलिस्टहरूलाई माथि लाने र उनीहरूको क्वालिटी पनि बढाउने। किन मेल जर्नलिस्टहरूको क्वालिटी बढ्छ, उनीहरूको अन्डरस्ट्यान्डिङ किन बढी हुन्छ, उनीहरूको डायलग र डिस्कोर्स बढी हुन्छ, एडिटोरियल टिममा उनीहरू बढी गफ गर्छन्, पोलिटिकल इस्युमा अवेर हुन्छन्। त्यसमा के हुन्छ, त्यो ढोकाभन्दा बाहिर हुन्छ महिला जर्नलिस्ट, मैले कम हुन्छन्, एकदम थोरै हुन्छन्। हो त्यो पोस्टमा लान सक्ने क्यापेबल जर्नलिस्ट छन् कि छैनन् त, हामी हेरौँ न डाटा, उनीहरूको एक्सपिरियन्स हेरौँ, कतिपय मीडियामा लङ टर्म गरिरहेका महिला सँगसँगै पुरुष एडिटर बनेकाहरूको पनि हेरौँ न त, कसले कतिको लेभलसम्म गर्यो त, मलाई लाग्छ त्यो भयो भने चाहिँ अनि एक्ज्याक्ट आउँछ। किनभने यो इन्टरनलाइजेसनको फेज जुन छ, किनभने हामीले पोलिसीमा हेऱ्यौँ भने, लमा हेऱ्यौँ भने हामी एक्सपर्ट छौँ नेपालमा, सबैजना कानुन बनाउनु पनि एक्सपर्ट, अनि त्यसपछि नीति बनाउन नि एक्सपर्ट, लेख्न हामी एक्सपर्ट, तर व्यवहारमा हाम्रो त्यो छैन कि। अनि मैले फिल गरेको जति मैले अन्नपूर्ण पोस्टमा अन्त जहाँ प्लेस पाएँ त्यहाँ आफूलाई अपग्रेड गर्ने धेरै म अवसर पाएको थिएँ कि, त्यो सपोर्ट पाएको थिएँ। त्यही भएर साथीहरूले पनि एक्सपिरियन्स सेयर गर्नुभयो हुन्छ, जसले गर्दा फ्रिडम फोरमलाई भोलिका दिनमा अझ पनि यसमा डाटामा अझ गहिरिएर जान कस्तो एक्सपिरियन्स हुन्छ। अनि मैले आफूले देखेको चाहिँ एडिटोरियल टिम प्लस एडिटोरियल मिटिङमा वुमेन जर्नलिस्टहरूको चाहिँ त्यो इन्ट्री बढी भयो भने उनीहरूले चाहिँ त्यो जो प्रोफेसनली गरेर आउँछन् उनीहरूको इम्पावरमेन्ट अझ हुन्छ।
यस छलफल कार्यक्रममा हिमालयन टाइम्स दैनिकी वरिष्ठ संवाददाता रमा लुटेलले महिला पत्रकारलाई संचार माध्यममा टिकाइ राख्नको लागि विभिन्न सुझाव दिँदै आफ्नो धारणा प्रस्तुत गर्नुहुन्छ।
महिला जर्नलिस्टहरू कम आए अथवा टिकेनन् भन्नुको पछाडि चाहिँ हाम्रो पारिवारिक मूल्य मान्यता, सामाजिक मूल्य मान्यता लगायतका धेरै कुराहरू योसँग जोडिएका विषयहरू हुन् जस्तो लाग्छ। सामाजिक सुरक्षा लगायतका विषयहरू अब हामीले जर्नलिज्म सुरु गर्दाको भन्दा अहिलेको सिनारियो चाहिँ अलिक फरक छ, भनेको अलिक सजिलो पनि भएको छ जर्नलिज्म गर्नलाई। त्यो कारणले चाहिँ बहिनीहरू आउनुभएको छ, धेरैजना नयाँ फेसहरू देख्छौँ हामी। अब उहाँहरूलाई चाहिँ टिकाइ राख्नको लागि मिडिया हाउसले चाहिँ विशेष गरी के गर्यो त भन्ने विषय पनि अर्को कुरा हो। आउनु ठुलो कुरो भयो भने चाहिँ टिक्नु ठुलो कुरो भयो। टिक्नको लागि चाहिँ एकदमै धेरै गाह्रो छ, किनभने उसले मिडिया हाउसले गर्ने दिने स्यालेरीदेखि लिएर त्यहाँको जब सेक्युरिटीदेखि लिएर सामाजिक सुरक्षा लगायतका विषयहरूको कारण चाहिँ महिलालाई यो पेसामा टिकिरहन एकदमै गाह्रो छ।
दिव्य भूमि कलेज पत्रकारिता विभाग प्रमुख तृष्णा आचार्यले प्रतिवेदनलाई थप सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनुभएको छ।
जुन किसिमको डाटा आएछ, एकदमै रिच डाटा छ होइन, यसमा थोरै जोड्न चाहिँ त्यो इस्युजहरू अलिकति भेराइटीमा लिन सकिन्छ कि भन्ने एउटा। अर्को एउटा चाहिँ के भने, जुन डाटा आएछ यसलाई चाहिँ इच फाइभ इयर्समा अथवा सर्टेन पिरियडमा चाहिँ एज अ कन्टेन्ट एनालिसिस को बुकको रूपमा चाहिँ डेभलप गर्न सकियो भने, किनभने मैले हेर्दाखेरि दुईजना, एकजनाले ओस्लोबाट जेन्डर रिप्रेजेन्टेसन इन नेपलिज मिडिया भनेर समीक्षा कोइरालाले, र नेपालबाटै पनि एमफिलमा भर्खरै कपिल काफले सरले थेसिसै लेख्नु भएको छ कि, अनि उहाँहरूलाई चाहिँ नेपालको पर्सपेक्टिभबाट हेर्नु पर्यो भने र त्यो किसिमको बुकहरू आयो भने एकाडेमियालाई जोड्नको लागि पनि यो किसिमको डाटालाई बुकमा कन्भर्ट गर्न सकियो भने अझ राम्रो हुन्थ्यो कि भन्ने एउटा हो। अनि अर्को चाहिँ फिमेल जर्नलिस्टहरूसँग कुरा गर्दा, टेलिभिजनहरूको उहाँहरूसँग कुरा गर्दा के भन्नुभएको थियो नि, कन्टेन्ट भन्दा पनि कन्टेन्ट पछाडि जुन फिडब्याकहरू वुमेन जर्नलिस्टलाई आउँछ नि, त्यो मोनिटरिङ गर्नुपर्ने स्थिति छ, किनभने त्यसले डिस्करेज गरिरहेछ उहाँहरूलाई क्यारेक्टर एसोसिनेसन गर्ने किसिमका कमेन्टहरू जुन आइरहेछ होइन, त्यसलाई कसरी ह्यान्डल गर्ने अथवा त्यसलाई के गर्ने भन्ने विषयमा पनि एउटा मिडिया एनालिसिस सिस्टम अथवा सर्टेन सफ्टवेयरहरू डेभलप गरेर चाहिँ यदि त्यो फिडब्याकहरूलाई चाहिँ कसरी नेगेटिभ फिडब्याकलाई न्युट्रल र पोजिटिभ बनाउन सकिन्छ, हाउ टु इन्टरभेन इन द्याट सर्ट अफ नेगेटिभ फिडब्याक भनेर त्यसको लागि पनि केही गर्न सकिन्छ कि भन्ने हो।
द हिमालयन टाइम्स दैनिकका सम्पादक प्रकाश रिमालले फ्रिडम फोरमले तयार पारेको यसै प्रतिवेदनमा टिप्पणी गर्दै आफ्नो संचार माध्यममा महिला पत्रकारहरूको अवस्थाका बारेमा थप जानकारी दिनुभएको छ।
एउटा चाहिँ पहिलेबाट हामीहरूले के गर्नु, अब एडिटरको हिसाबबाट हेर्दाखेरि चाहिँ यो मेन स्ट्रिम बिट भन्ने हुँदैन, कुन सबै बिट एडिटरको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि सबै बिट मेन स्ट्रिम हो मेरो लागि। म स्पोर्ट्स पनि मेरो लागि उत्तिकै इम्पोर्टेन्ट छ, इन्टरटेनमेन्ट पनि त्यत्तिकै छ, इन्भाइरोमेन्ट पनि त्यति छ, एजुकेसन पनि त्यही छ, वुमेन्स इस्युज पनि त्यही छ। अब पोलिटिक्स भनेको चाहिँ के अरे केपी ओली र माधव नेपालको तँ तँ ममा पर्यो भन्नु मात्रै पोलिटिक्स होइन। जस्तो अहिले हामीले पोलिटिकल कुरा के गरेका छौँ भने वुमेनलाई लिडरसिप पोजिसनमा ल्याउने आफै नै पोलिटिकल एजेन्डा हो त्यो नै। त्यसै गर्दा बिटमा प्लिज डोन्ट गेट कन्फ्युज, स्टिक टु द बिट अफ यो इन्ट्रेस्ट। पोलिटिक्सतिर लाग्नु जरुरी छैन नि फेरि तपाईँहरूलाई। सी इज अ मेन स्ट्रिम रिपोर्टर बिकज सी कभर्स पार्लियामेन्ट, मेक्स नो सेन्स। तपाईँले आफूलाई लागेको हरेक बिट इम्पोर्टेन्ट हुन्छ। एक अब यो रिसर्चमा पनि त्यसै गर्दा यो मेन स्ट्रिम बिट भन्ने कुरा छोडिदिउँ, अरू साइड स्ट्रिम बिट होइन, सबै बिट मेन स्ट्रिम हो अघि। एक दुई नम्बरमा एज एडिटर पत्रिकाको भन्दा चाहिँ मेरो 16 पेज छापिन्छ, मेरो लागि न्युज रुममा सधैँ भनिने मेरो लागि त 16 पेज नै उत्तिकै इम्पोर्टेन्ट छ क्या। बेस्ट स्टोरिजहरू चाहिँ म फ्रन्ट पेजमा छाप्छु, एउटा पेज मलाई फ्रन्ट पेज मात्र बिक्री गरेर हुँदैन। त्यसै गर्दाखेरि स्टोरी फ्रन्ट पेजमा मात्रै गरेर अथवा आएको छ कि छैन त्यो हुन त लिमिटेसनमा भन्नुभएको छ। त्यो यदि त्यो लिमिटेसन चाहिँ 2-3 वर्षदेखि रिसर्च गर्दै आइरहनु भएको छ, हप्तामा एक दिन हेर्नुहुन्छ, यो त लकी भएको दिन 3 वटै बाइलाइन पर्दिन सक्छ, अनलकी भएको दिन एउटै पनि बाइलाइन पर्दिन सक्दैन। त्यो लिमिटेसन चाहिँ तपाईँले स्टडी गर्दाखेरि, रिसर्च गर्दाखेरि त्यो लिमिटेसन आएको छ भने, इफ यु आर अवेर, अब यहाँ प्रब्लम के त भन्दाखेरि तपाईँ अवेर पनि हुनुहुन्छ तर त्यो लिमिटेसन हटाउने के प्रयास गर्नुभयो त, भनेपछि तपाईँको यो लिमिटेसनलाई अर्को चाहिँ मात्रै गर्दाखेरि चाहिँ यो लिमिटेसन आउनु भएन, हप्ताको एक दिन मात्रै गर्छौँ, फ्रन्ट पेज मात्रै हेर्छौँ भन्ने खालको कुराहरू आउनु भएन त्यो लिमिटेसनहरूमा. च्यालेन्जेस न्युज रुमहरू इन्क्लुसिभ भन्ने कुरामा अघि अलिकति रमाजीले भन्नुभयो, च्यालेन्जेस स्पेसल्ली म्यारिज गरिसकेपछि केटीहरूलाई अथवा महिलालाई गाह्रो छ त्यहाँनिरको. अब यहाँ त अहिले मान्छे थोरै हुन्छ, हाम्रो न्युज रुमहरू अन्डर स्टाफै छ, अनि त्यसपछि महिलाहरूलाई बच्चा पाएको बेला छुट्टीहरू लिनु ओर्नु पर्ने हुन्छ, अनि कम्प्लिकेसन छ, बिदा दिनु पर्यो, दियो भने अलिकति सार्कास्टिक हुन्छ, अब यस्तो गरेर अब भनेर त्यहाँ न्युज रुममा पनि आउँछ. जबसम्म वुमेनहरू इन पोजिसन अफ पावर एन्ड अथोरिटी हुँदैनन् तबसम्म उनीहरू न्युजको सोर्स बन्न सक्दैनन्, र त्यसै गर्दाखेरि अब जुन यहाँ रेकमेन्ड गर्छु गभर्मेन्टलाई पनि भन्नुभएको छ, इन पोजिसन स्पोक्सम्यानको पदमा अथवा एक्जिक्युटिभ डाइरेक्टरको पदमा अथवा वाट एभर मेजर पोलिटिकल रोल भएको मान्छेहरू नभइकन त्यहाँनिर गर्न सकिँदैन, त्यो गभर्मेन्टले गर्नुपर्ने हुन्छ. तर यहाँ हामीहरूले न्युज रुमभित्रैमा मेरो मात्र गरौँ सबै एडिटरले के गरिरहेको हुन्छ भनेर भन्दाखेरि कन्सियस एफोर्ट गरिरहेको हुन्छ क्या वुमेनलाई रिप्रेजेन्टेसन गराउनको लागि. अब लेख रचनाहरूमा हामीहरूले वी आर नट प्रिन्टिङ, हामीले महिलाको भएर छापेको पनि होइन नछापेको पनि होइन, दुइटै कुरा है, महिलाकै भएको कारणले पनि छाप्दैनौँ छाप्दिन, र महिलाकै भएको कारणले पनि नछाप्ने होइन अथवा छाप्ने होइन. आर्टिकलको मूल रूपमा हामी मेरिटै हेर्छौँ आर्टिकलको, हो त्यसको आधारमा निर्णयहरू गर्छौँ, तर 50-50 दुईवटा आर्टिकल रहेछ भनेदेखि त्यहाँ वुमेनले लेखेको आर्टिकललाई प्राथमिकता दिइन्छ, त्यो गरिरहेको छौँ हामी सबैले.
त्यस्तै सूचना तथा प्रसारण विभागकी निर्देशक एवं सूचना अधिकारी सुमन बज्राचार्यले वर्तमान अवस्थामा प्रेस पास लिने कति प्रतिशत महिला संवाददाताहरू र महिला सम्पादकहरू रहेका छन् भन्ने विषयमा विस्तृत जानकारी दिनुभयो.
यहाँहरूले चाहिँ यति राम्रोसँग डिटेलमा गर्नुभएको यहाँहरूलाई चाहिँ बधाई र अझ पनि राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु. अघि सरले भन्नुभएको जुन 11% महिला पत्रकारको कुरा गर्नुभएको थियो, मैले हिजो हेर्दाखेरि 16% रहेछ, होइन अलिकति बढेको रहेछ, होइन त्यही कारणले मलाई चाहिँ खुसी नै लाग्यो. अब टोटल चाहिँ नि यो 3363 चाहिँ फिमेल जर्नलिस्टहरू चाहिँ 534, मेल चाहिँ 2829 भयो, भन्दाखेरि मेल चाहिँ 84 र फिमेल चाहिँ 16% भयो, होइन त्यो देखियो सूचना विभागबाट लिने. अनि त्यसपछि आएर अलिकति अब त्योभन्दा बढी अलिकति एडिटरमा कतिजना हुनुहुँदो रहेछ कि भनेर हेरेँ, होइन त्यसमा चाहिँ मेलमा चाहिँ 412 रहेछ अनि फिमेलमा 48 रहेछ, होइन भन्दाखेरि अलिकति बढेको जस्तै लाग्यो मलाई, है 48 संख्यामा 48 भनेको थोरै, यसमा त थोरै देखिन्छ, 10% 90 भएको छ यो सबै नै सर, हजुर हजुर सबै सबै हुन्छ, सम्पादक जति कति छन् भनेर मैले त्यसमा चाहिँ त्यसरी सर्टिङ गरेर हेरेँ, होइन सर. अनि यो फ्रिलान्सरहरूमा पनि अब 285 मेल भेटाएँ मैले त्यहाँ, होइन रेकर्डमा हेर्दाखेरि त्यसमा चाहिँ नि 98% मेल छ भने 7 मात्रै महिला रहेछ, त्यसमा चाहिँ 2.3% मात्रै भयो, यसमा चाहिँ अलिकति कमै भएको जस्तो महसुस भयो. तर एडिटरमा चाहिँ धेरै भएको, र यो फोटो जर्नालिस्ट कति रहेछ त भने त्यो पनि हेरेँ मैले, हजुर त्यसमा हेर्दाखेरि चाहिँ 136 मेल भएकोमा चाहिँ नि चारजना फिमेल रहेछ यसमा, पहिला चाहिँ अलिकति बढ्यो जस्तो लाग्थ्यो, यसपालि चाहिँ अलिक घटे जस्तै लाग्यो फिमेल यो फोटो जर्नालिस्टको. अब 97% मेलमा चाहिँ नि 2.8 मात्रै फिमेल भयो, भनेपछि यसमा अलिकति कम भएको, एडिटरमा चाहिँ अलिकति बढी भएको. यसमा सबभन्दा अब संख्या रूपमा बढेको उसमा चाहिँ नि मेरो विचारमा अनलाइनबाट पनि बढेको जस्तै लाग्यो कि यो सम्पादकहरूको संख्या बढ्नुमा चाहिँ अनलाइनमा अहिले चाहिँ धेरै महिला संख्या चाहिँ बढेको मैले महसुस गरेँ, होइन त्यो कारणले गर्दाखेरि नै भएको जस्तो लाग्यो. त्यस्तै अब टोटल 460 48 चाहिँ नि अब महिला 412 पुरुष भयो, होइन सम्पादकमा त्यस्तो अवस्था पाएँ, होइन. अब ज्येष्ठ महिनामा हामी टाढिङमा घुम्ती शिविर चलाउनु गएको थियौँ, अनि त्यहाँ चाहिँ घुम्ती शिविरमा महिला र पुरुषहरू संख्या पनि हेरौँ भनेर मैले चाहिँ हेरेको, त्यहाँ चाहिँ ठ्याक्कै 50-50 भयो कि, एकदम खुसी लाग्यो. दिदी हजुर हजुर दुई दिन चलाएको थियौँ हामीले, ठ्याक्कै 50-50 आयो कि सबै मेल र फिमेलको संख्या. त्यो भएपछि त्यो अब चाहिँ बढ्दै गएको जस्तो लाग्यो मलाई चाहिँ, किनभने त्यति धेरै अहिलेको जुन महिलाहरू छन् अब पहिलाको महिलाहरू होइन जस्तै लाग्छ कि, उहाँहरू चाहिँ नि पुरुषकै समान उहाँहरूले चाहिँ आफूले चाहिँ सानो चाहिँ कमजोर चाहिँ ठान्नु भयो जस्तो मलाई चाहिँ लाग्दैन, है हामी बरु पहिला अलिकति आफू चाहिँ ब्याकवार्ड भएर हिँड्थ्यौँ होइन, तर अहिले चाहिँ त्यस्तो चाहिँ त्यति फिलिङ चाहिँ हुँदैन होइन।
यस छलफल कार्यक्रमका अर्का सहभागी शिक्षा पत्रकार विजेता चौधरीले रिपोर्टिङका क्रममा संवाददाताका चुनौतीका विषयमा बोल्दै आफ्नो धारणा राख्नुभयो।
महिला स्रोतको जुन कुरा उठिरहेको छ नि, महिला स्रोत प्रयोग गर्नुपर्छ, हामी यतिकै त प्रयोग गरिरहेको थियौँ होइन, तर महिला स्रोतलाई प्रयोग गर्दाखेरि चाहिँ त्यो भ्यालु चाहिँ के हुन्छ भनेर मैले त्यति बेला फिल गरेर अलिक गर्न खोजेँ। हुन त आउनुहुन्छ धेरै अब मनोविदहरूसँग पनि, एकजना यस्तो हुनुहुन्छ, अब कस्तो हुनुहुन्छ भने ठुलो मिडिया हाउसलाई चाहिँ टक्क फोन उठाउने दिने, हामीले कल गर्दाखेरि म बिजी छु भोलि बिहान 6 बजे आइदिनुहोस् न भन्छ, 5 मिनट कुरा गर्नु छ म्याम अरू बेला फोन गरौँ त भोलि बिहान 5 बजे आउनु 6 बजे आउनु त्यसो गरी भन्नुहुन्छ। कोही चाहिँ यस्तो मजाले फेरि जवाब दिनुहुन्छ राम्रो आउँछ, त्यो एउटा राम्रो। अहिले चाहिँ उहाँले नानु म्यामले चाहिँ एउटा फिडब्याक दिनुभएको थियो नि, यो सम्पादकीय रोलमा एडिटोरियल रोलमा चाहिँ महिलाहरूको बढाउनु पर्यो भन्ने, यो चाहिँ मेसेज जानु पर्यो क्या सर हजुरको तर्फबाट। अर्को डेस्क एडिटरमा पनि होइन, समाचार सम्पादकको रोलमा पनि यो महिलाहरू गर्न नसक्ने होइन नि त, त्यो स्थिति त छैन नि त हाम्रो मिडिया हाउसमा, त्यो चाहिँ बढाउन चाहिँ खोजेको छैन। अर्को म शिक्षा पत्रमा गर्दैछु।
राष्ट्र समाचार समितिकी सम्पादक पवित्रा गुरागाईले समग्र समाचार कक्षमा लैङ्गिक समानताको आवश्यकता रहेकोमा जोड दिनुभयो।
अब यो हामीले न्युजकै उसमा फोकस भएर कुरा गर्दैछौँ, त्यस्तो अवस्थामा हाम्रो न्युज रुम कस्तो छ होइन, हाम्रो मिडिया कस्ता छन्, त्यहाँ काम गर्नेहरूको प्रतिनिधित्व कस्तो छ, महिलाको उपस्थिति कति छ, हामीले सबै त्यो एउटा कुराबाट सबै प्रष्ट हुन सक्छौँ होइन, केलाउँदै जाने हो भने। अब न्युज रुममा हेर्दाखेरि मलाई लाग्छ एउटा बोलिने भाषा होइन, हामीले कस्तो भाषाहरू प्रयोग गर्छौँ, महिला समकक्षीलाई कसरी हेर्छौँ हामीले कुराहरू, मैले के गर्छु भन्ने होइन क्या, महिलाले के फिल गर्छन् भन्ने कुरा हो नि त। अर्को कुरा, अब कम्प्लेनिङ मेकानिजम छ कि छैन कम्प्लेन गर्ने ठाउँ, जस्तो मेरो अर्गनाइजेसन एउटा स्टेन्ड वन अर्गनाइजेसन, त्यसमा फर्मल रूपमा कम्प्लेन गर्ने ठाउँ छैन, अनि कम्प्लेन मेकानिजम नभएपछि महिला पछाडि जान बाध्य हुन्छ कि हुँदैन, अनि रिटेन कसरी हुन्छ होइन। अर्को कुरा, महिलाहरूको स्ट्यान्ड पोइन्ट हेर्नु पर्यो, उसले कस्तो अवस्थामा काम गरिरहेछ, कस्तो ब्याकग्राउन्डबाट आयो, उसको बाहिर महिला त्यो मात्रै हेर्ने होइन क्या, उसले त धेरै जीवनभरि उसको स्ट्यान्ड पोइन्ट एउटा हेरिनु जरुरी छ, डबल बर्डनको कुरा आफ्नै ठाउँमा छ होइन। अनि त्यसपछि अर्को कुरा, म एउटा फ्रिडम फोरममा चाहिँ एउटा आग्रह गर्न चाहन्छु कि सक्छ भने फ्रिडम फोरमले गोप्य रूपमा काम गर्ने महिलाहरूले आफ्नो अर्गनाइजेसनमा भएका समस्याहरूको आह्वान गर्न सकोस् क्या, कमसेकम हामीले 10 वटामा मात्रैबाट पनि हामीले महिला उहरूको तपाईँहरूको गोप्य राखिनेछ भने त्यसरी एउटा आह्वान गर्यो भने यस्तो यस्तो कुरा नआउला भन्न सकिँदैन, अनि हामीलाई पोलिसीमा पनि हिट गर्न हामी सक्छौँ होइन। एडिटोरियलसँग एउटा मिटिङ गरेर त्यो जेन्डर सेन्सिटाइजेसन तपाईँहरूले के चाहिँ गर्नुभएको छ ल तपाईँहरूको भ्यू भनेर एउटा कलेक्टिभमा सोचेर उहाँलाई पनि आफ्ना कुरा ठाउँ दिएर मन्थन हुने ठाउँ हुनु पर्यो क्या उहाँहरूलाई पनि, अनि त्यसरी भयो भने केही पोजिटिभ हुन्छ कि जस्तो मलाई लाग्छ।
त्यसै गरी हिमालयन टेलिभिजन कि संवाददाता सृजना घिमिरेले मिडिया हाउसेसहरू कतिको जेन्डर फ्रेन्डली छन् र मिडिया हाउसेसहरू जेन्डर फ्रेन्डली हुन आवश्यक रहेको छ भन्ने कुरामा जोड दिँदै आफ्नो विचार व्यक्त गर्नुभयो।
फ्रिडम फोरमले चाहिँ अब चाहिँ ब्रोडकास्ट मिडियाको पनि कभरेजलाई ध्यान दियोस् भन्ने मेरो आग्रह। अर्को कुरा चाहिँ यो क्वान्टिटीलाई उहाँहरूले लिनुभयो ठिक छ, मेन पेजलाई लिनुभयो लिमिटेसन छ, तर अब चाहिँ हामीले अलिक ख्याल गर्नुपर्ने कुरा चाहिँ महिलाहरूले उठाएको जुनसुकै बिटको रिपोर्ट होस् त्यसले पोलिसी लेभल अथवा सरकारवाला निकायसम्म कत्तिको हिट गर्न सक्यो, क्वालिटीको न्युज महिलाले लेखेको कति आयो, त्यही भएर क्वालिटीलाई पनि दियोस्। अर्को भनेको यहाँ एडिटोरियल लेभलको सरहरू धेरैजना हुनुहुन्छ, हाम्रो मिडियाहरू फिमेल फ्रेन्डली कति छ भन्ने कुरा चाहिँ अब छलफलको विषय बनाऊ।
हिमालय टाइम्सका सम्पादक गोविन्द लुइटेलले महिला पत्रकारलाई प्रवर्धन गर्दै महिलाको प्रतिनिधित्व सञ्चार माध्यममा 50% हुनुपर्ने धारणा राख्नुभयो।
अब सोर्स न्युजको दिने ठाउँमा को मान्छे छ भन्ने कुरा महिलाको भर पर्ने भयो। एक ताका नेकपा माओवादी केन्द्रमा पम्फा भूषाल हुनुहुन्थ्यो, उहाँकै मात्रै नाम आउँथ्यो। अब अहिले तपाईँ पार्लियामेन्टमा जानुभयो भने काँग्रेसमा यो पुष्पा भूषाल र डिला संग्रहलाको आइरहेछ है, तपाईँहरूले कतिको फिल गर्नु भएको छ। अनि अहिले तपाईँहरू यो मौसमको न्युजमा जानु भने शान्ति कणेल के भनेर महिलाहरूको मात्रै नाम आइरहेको छ, सोर्समा को छ भन्ने कुरा हो। रिपोर्टरले न्युज लिने बेलामा चाहिँ म महिलाको लिन्छु भनेर चाहिँ यो चाहिँ साध्य हुँदैन। अब यहाँ चाहिँ अब त डिस्क्रिमिनेसन भन्ने हो कि के भन्ने, यो त पोसिबल कुरै होइन होइन। यो पेसामा म चाहिँ प्रमोट गर्नुपर्छ भन्छु, 50-50 हामी पनि जाउँ कतिको पोसिबल हुँदो रहेछ, आज 80-20 जाउँ भोलि 70-30 जाउँ हुँदै हुँदै 10-20-50 कसो नहोला। तर यी बायोलोजिकल कुराहरू अप्ठ्याराहरू चाहिँ हामी बुझ्नुपर्छ, हामी फ्रेन्डली कसरी बनाउने हो भन्ने कुरा चाहिँ म्यानेजमेन्ट एडिटर म्यानेजमेन्ट लेभलसँग छलफल गर्न चाहिँ जरुरी छ।
वरिष्ठ पत्रकार एवं फ्रीडम फोरमका महासचिव धर्मेन्द्र झाले श्रमजीवी पत्रकार ऐनसँग जोडेर पनि थप अध्ययन अनुसन्धान हुन आवश्यक रहेको बताउनुभयो।
नेपाली पत्रिकाको न्यूज रूममा प्रत्यक्ष रूपमा काठमाडौँमा बसेर मैले झन्डै 20-21 वर्ष मैले काम गरेँ। महिलाका आफ्ना खालका समस्याहरू छन्। जसरी पुरुषहरूको समाज हो भन्दा भन्दै हामी कुरा गर्छौँ, हामी प्रोग्रेसिभ कुरा गर्छौँ, पत्रकार कुरा गर्छौँ, न्यूज रूमको लिडरसिप भित्रको लिडरसिपको कुरा गर्छौँ भन्दाखेरि त्यहाँनिर महिलाका केही समस्या छन् भन्ने कुरा न्यूज रूमको लिडरसिपले बुझ्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। चाहिँ म यसलाई जोड्छु कहाँनिर भने हामी सब त अर्को रिसर्च गर्नुपर्ने भयो नानुजी, हामीले त्यसलाई पनि अलिकति फरक ढङ्गले हामीले हेरौँला। यो रिसर्चलाई श्रमजीवी पत्रकार ऐनका दफा दफासँग जोडेर रिसर्च गर्ने कि नगर्ने? हामीले श्रमजीवी पत्रकार ऐनमा एउटा कुरा के छ भन्दाखेरि न्युज रुमभित्र चाइल्ड केयर सेन्टर हुनुपर्छ भन्ने कुरा स्पष्ट लेखिएको छ। श्रमजीवी पत्रकार ऐन पनि हेरौँ, श्रमजीवी पत्रकार ऐनले के भन्छ भन्दाखेरि महिलालाई सुत्केरी विधा प्रदान गर्नेछ, नट ओन्ली महिला पुरुषलाई पनि दिइनेछ भन्ने कुरा त्यहाँनिर लेखिएको छ। हामी यो श्रमजीवी पत्रकार ऐनको कुरा गर्दाखेरि मात्रै 19,000-22,000 रुपियाँमा के छ भने हामी घोत लिन्छौँ, त्यसो त बाहेकको कुरामा हामी किन सोच्दैनौँ? मलाई लाग्छ जबसम्म हामीले न्युज रुमभित्र यो कुराको छलफल गर्न प्रारम्भ गर्दैनौँ तबसम्म यस्ता खालका समस्याहरू भइ नै रहन्छन्। गरौँ न त्यहाँनिर चाहिँ अब बेला भयो। कुन न्युज रुममा चाइल्ड केयर सेन्टर छैन? हुनुपर्छ कि पर्दैन? चाइल्ड केयर सेन्टर नभएका कारणले गर्दाखेरि त्यहाँको न्युज प्रोडक्सनमा समस्या परेको परेन, फिनिसिङमा समस्या परेको परेन भन्ने खालका कुराहरू चाहिँ हामीले अलिकति सोच्ने बेला भइसकेको छ। नेपाली टिभीको कुरा गरौँ, रेडियोको कुरा गरौँ, अब के अरे मेन स्ट्रिम अखबारको कुरा गरौँ, आज गोर्खापत्रलाई नै के बटम लाइन मान्ने हो भने किन मेन स्ट्रिमको मिडियामा महिलालाई किन नेतृत्व दिएन? अहिलेसम्म किन सम्पादक बनाउन सकिएन? किन प्रधान सम्पादक बनाउन सकिएन? हामीले खोज्ने हो कि के मान्छे नै नभएर हो कि विश्वासै नगरेको? के लाग्छ भन्दाखेरि संवाद पुगेको छैन न्युज रुममा, न्युज रुममा कुराकानी भएन। एउटा महिला रिपोर्टरले आफ्नो कुरा खुलेर एडिटरलाई वा एडिटोरियल टिमलाई भन्न सक्ने अवस्था छैन, भन्न सकिएको अवस्था छैन। धेरै जसो समस्या त त्यहाँनिर जोडिएका छन्। महिला पत्रकारका बारेमा पनि हामीले अब नयाँ ढङ्गले सोच्नुपर्ने बेला भयो जस्तो लाग्छ मलाई। अघि म एउटा कुरामा सहमत के छ भन्दाखेरि न्युज प्रोडक्सन भन्दा बाहिर त्यसलाई आदि कुरा न्युज प्रोडक्सन त भयो, तर न्युज प्रोडक्सन भइसकेपछि हाउ टु प्रेजेन्ट भन्ने सन्दर्भमा पनि जबसम्म महिलाको पार्टिसिपेसन बैठकहरूमा हुँदैन, न्युज पोलिसी लेभलमा हुँदैन, तबसम्म गाह्रो हुन्छ। तबसम्म महिलाले आफ्नो न्युजको बारेमा वकालत गरिरहनु पर्ने बाध्यता हुन्छ, तबसम्म पोलिटिकल न्युज नेपालमा मिनिस्ट्रिम न्युज भइरहन्छ। आफ्नो न्युजको बारेमा प्लिट गर्ने अवसर चाहिँ सम्बन्धित लेखकलाई हुनुपर्छ, सम्बन्धित समाचारदातालाई हुनुपर्छ। मलाई लाग्छ अब रिसर्च यहाँबाट प्रारम्भ गर्ने हो कि रिसर्च यसबाट गर्ने हो कि आफ्नो न्युजका बारेमा एउटा रिपोर्टर र डेस्क एडिटरका बीचमा कति संवाद भएको छ, कति कुराकानी भएको छ, कति त्यसका समस्याहरू सुनिएको छ। त्यसैले मलाई के लाग्छ भने एउटा कुरा गरौँ, न्युज रुमभित्र सुन्ने र सुनाउने इन्भाइरोमेन्ट बनाऊ। जबसम्म सुन्ने र सुनाउने इन्भाइरोमेन्ट बनाइँदैन हुँदैन समस्याहरू समाधान हुँदैनन्।
त्यसै गरी छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले सञ्चार माध्यममा महिलाको उपस्थिति निराशजनक रहेको बताउँदै आयोगको वार्षिक प्रतिवेदनमा यस प्रतिवेदनलाई पनि स्थान दिने प्रतिबद्धता जनाउनुभयो।
पत्रकारितामा महिलाहरूको उपस्थिति वास्तवमा निकै कम लाग्यो, यो एउटा महिला आयोगको लागि दुःखको कुरा पनि हो। वास्तवमा हामी पत्रकार सम्पादकहरू यहाँ धेरै प्रबुद्ध व्यक्तित्व हुनुहुन्छ, उहाँ त अब एउटा पत्रकार क्षेत्रमा लागेको एउटा इतिहास आजभन्दा करिब 40 वर्षभन्दा पहिलादेखि यही क्षेत्रमा लागेर अहिले पारङ्गत हुनुभएका यत्र विद्वान पत्रकार मित्रहरू अगाडि हुनुहुन्छ। उहाँहरूले जुन किसिमबाट अहिलेसम्म प्रयासरत हुनुहुन्छ, तैपनि पत्रकारितामा महिला सहभागिता चाहिँ एकदमै न्यून रहेको बुझियो र धेरै समस्याहरू आयो। यसमा हुनुको मुख्य कारण के हो भने अब धेरै कुराहरू छ भने सेक्युरिटीको कमी भयो, खै तलबको एकदमै न्यूनता भयो, त्यसले गर्दा पनि आकर्षक भएन पत्रकारिता क्षेत्रमा हुनको लागि र उहाँहरूलाई सुरक्षा पनि भएन। यो धेरै कुराहरू मका महिला हिंसाका कुराहरू हामीले हेर्छौँ। हामी कहाँ 11:45 नम्बर छ है, तपाईँहरू कसैलाई कुनै किसिमको समस्या पर्यो, महिला हिंसा केही कतैबाट कतै कुनै पुरुषले कतैबाट केही कुरा भने तत्काल 11:45 फोन गर्नुहोस्, हामी मिडिया होस् जसलाई होस् तत्काल कारवाही गर्छौँ र तत्काल कारवाहीको प्रक्रिया अगाडि बढाउँछौँ। यहाँ महिला दिदीबहिनीहरूलाई म यो अनुरोध गर्न चाहन्छु। त्यस कारणले यहाँले उजुर कहाँ गर्ने भन्ने विषयमा दुई मत नराख्नुहोस्। पहिला फ्रिडम फोरममै राख्नुहोस्, उहाँहरूले पनि एउटा उजुरीको व्यवस्थापन गर्नुहोस्, अर्को सूचना विभाग छ त्यहाँ राख्नुहोस्। त्यो पनि नभए भने संवैधानिक निकाय हाम्रो महिला आयोग छ, म कहाँ आउनुहोस्, तपाईँहरूलाई सुरक्षाको लागि के गर्नुपर्छ र कुन किसिमबाट अगाडि बढ्नुपर्छ महिला आयोग जहिले पनि तपाईहरुको पक्षमा छ, महिलाको हितको पक्षमा छ, विभेदमा पार्न हुँदैन कुनै पनि अवस्थामा। उहाँहरूलाई तलब कम दिनु पनि हुँदैन, उहाँहरूलाई पूरा एडिटिङ गर्ने अवसर पनि दिनुपर्छ, एडिट रूममा बसेर उहाँले काम गर्न पाउनु पनि पर्छ, र उहाँकै बायोलोजिकल कुराहरूले गर्दा उहाँलाई विभेद गरेर निकाल्न पनि पाइँदैन। त्यस्तो किसिमको अवस्था कसैलाई परेको छ भने तत्काल हामी कहाँ उजुरी गर्ने? म अहिलेसम्म पत्रकार हाम्रो दिदीबहिनीहरूले म कहाँ उजुरी गरेको मैले पा छैन। तपाईँ ढुक्क भएर काम गर्नुहोस्, कसरी त डराउने होइन क्या, तपाईँहरू पछि पर्ने नै हुँदैन। पुरुष भने कोही पनि होइन, पुरुषसित तपाईँ डराउनै हुँदैन, तपाईँहरू निडर भएर अगाडि बढ्नुहोस्। त्यसमा चाहिँ यत्रो राज्यको यत्रो अङ्गहरू छन्, तपाईँलाई सामान्य एउटा चाहिँ फोनको भरमा पुलिसले तत्काल पक्रेर लैजान्छ त पुरुषलाई, कुनै हारले छोड्दैन। यस्तो अवस्थामा अहिले यत्र मजबुत कानूनहरू बनाएको छ, अहिले संहिताहरू हेर्नुहोस् त 74 कुन किसिमबाट अपराधी संहिता कुन किसिमबाट आएको छ महिलाको सुरक्षाको लागि, आशयले हेर्यो भने पनि उसलाई चाहिँ कारवाही हुन्छ भने अब कुनै पनि अवस्थामा डराउनु पर्ने अवस्था छैन। र तपाईँहरू पत्रकारितामा अगाडि बढ्नुहोस्, र यो श्रमजीवी पत्रकार ऐनमा रहेका बुदाहरू अक्षरश कार्यान्वयन हुनुपर्छ। महिला आयोगको यो एउटा जोरदार माग छ, र यसमा फ्रिडम फर्मले यो कुरा उठाउनुपर्छ, र सम्बन्धित सरकारी निकायमा पनि यो कुरा पुर्याउनुपर्छ, किनभने यो कुराहरूमा अलिकति अग्रसर भएर अगाडि नबढेसम्म तपाईँहरूले त्यो स्थान पाउनुहुन्न। अग्रसर भएर अगाडि बढिदिनुहोस् तपाईँहरू महिला पत्रकार दिदीबहिनीहरू। मेन कुरा त पुरुष सरह तपाईँहरूले पारिश्रमिक पाउनै पर्छ, एक पैसा पनि कमाउनु हुँदैन। त्यो कुरा महिला आयोगले तपाईँलाई जोड दिन जान्छ, र तपाईँलाई सबै महिला दिदीबहिनी पत्रकारहरूलाई हरेक महिना एउटा इन्ट्रोडक्सन प्रोग्राम पनि गरिदिनुहोस् न महिला फर फ्रिडम फर्मले, त्यसमा आएर महिला आयोगले के किसिमको कुराहरू राख्ला, र तपाईँहरू एक किसिमबाट नेतृत्वदायी भूमिकामा आउनुपर्छ। पुरुषलाई छोड्ने होइन, 50-50 सिचुएसन आउनै पर्छ महिलाहरू। फेरि पत्रकार उसमा जम्मा 11% 9% कहीँ 2%, यस्तो यो साह्रै यो कमजोरीको अवस्था भयो। यो विषयमा सुरुवातहरू कसैले नगरेको अवस्थामा फ्रिडम फोरमले गर्नुभएको छ, र तपाईँहरू एउटा लिडर पनि हो र एउटा अभिभावक पनि हो, सबै पत्रकार दिदीबहिनीहरूको अभिभावक पनि तपाईँहरू हो। त्यही कारण अभिभावकको भूमिका निर्वाह गरेर सबै क्षेत्र समेट्नुहोला नेपालभरि, किनभने हुम्लाको दिदीबहिनीहरू पनि हाम्रै दिदीबहिनी हुन् भने झापाका दिदीबहिनी हाम्रै दिदीबहिनी हुन्, उहाँहरूको समस्या, उहाँहरूको पत्रकारिताको अवस्था, उहाँहरूले भोग्नु परेका यावत समस्याहरूलाई पनि ध्यान दिएर यस्ता रिपोर्टहरू आइदियो भने भोलि गएर यो हामीलाई सजिलो पनि हुन्छ। र मैले खुसीको कुरो, आर्थिक वर्ष 75-76 वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने सिलसिलामा जुन प्रतिवेदन राष्ट्रपतिबाट नेपाल सरकारलाई निर्देशनात्मक रूपले जान्छ, त्यो प्रतिवेदनमा पनि अब म यी पत्रकारिताका विषयमा आज जति उठ्या कुराहरू मैले टिपिया छु, यी कुराहरूलाई मैले त्यो प्रतिवेदन राख्ने अवसर पाउने भए यसको लागि फ्रिडम फोरमलाई आज मलाई बोलाएर यहाँ जुन एउटा कुराहरू सुन्नको लागि तपाईँले अवसर दिनुभयो, हार्दिक धन्यवाद दिन चाहन्छु। कति मिठो कुराहरू आफ्नो अनुभवहरू सुनाउनु भयो आदरणीय दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
भर्खरै प्रस्तुत फ्रिडम फोरमले तयार पारेको प्रतिवेदनका विषयमा थप प्रकाश पार्दै हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल।
राष्ट्रिय महिला आयोगको प्रतिवेदनमै महिला पत्रकारहरूको यो अवस्थाको बारेमा केही न केही विषय समेटिने भयो, त्यसको लागि हामी तपाईँहरू सबैका लागि पनि बधाई छ र उहाँलाई विशेष धन्यवाद छ। दोस्रो, हामीले यो उहाँले भने जस्तै यो देशभरि होस् भन्ने मनसायले अब हामी एउटा सानो नागरिक समाजको संस्थाको हिसाबले साधन स्रोतहरूको अभाव छन्, त त्यसका बावजुद पनि हामीले सातैवटा प्रदेशको डेटाहरू लिएका छौँ। हरेक प्रदेशको 3 दैनिक पत्रिकालाई हामीले मोनिटरिङ गर्छौँ, र 2 अगाडि दाङमा हामीले यहाँबाट पश्चिमको गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र 5 प्रदेशका सम्पादकज्यूहरूको यस्तै इन्टरफेस मिटिङ हामीले दाङमा गरेका थियौँ, र अब यो इन्टरफेस हामीले काठमाडौँको गऱ्यौँ सेन्ट्रल मिडियाहरूको, र अब हामी फेरि प्रदेश नम्बर 1, 2, 3 हामी निकट भविष्यमा पूर्वमा फेरि अर्को इन्टरफेस गर्दैछौँ। त्यसैले यो देशव्यापी रूपमा नै सेन्सिटाइजेसनको प्रक्रियाहरू चाहिँ यो अभियान अन्तर्गत हाम्रो अगाडि बढेको छ। अब अरू चाहिँ यहाँहरूले असाध्यै महत्त्वपूर्ण रेकमेन्डेसन्सहरू, सुझावहरू, विचारहरू राख्नुभएको छ। कति विचारहरू नेपाल सरकारको निकायहरूको लागि उपयोगी छन्, कति राष्ट्रिय महिला आयोगको लागि उपयोगी छन्, कति सम्पादकज्यूहरूका लागि उपयोगी छन्, कति हाम्रा लागि मननयोग्य पनि छन् हामीले गर्ने, कति स्वयं हामी यहाँ उपस्थित भएका पत्रकारहरूका लागि उपयोगी छन्। त्यसैले विषय र विचारहरू धेरै नै आयो, सुझावहरू आयो, हामी सबै आफ्नो क्षेत्रबाट क्रियाशील भइराखौँ, र हाम्रो प्रयास रहन्छ यस्तै किसिमको चाहिँ एउटा कन्टेन्ट मोनिटरिङ अझै कम्प्रिहेन्सिभ लेभलमा विभिन्न विषयहरू समेटिकन विभिन्न एङ्गलबाट बढाउने हाम्रो प्रयास त रहन्छ। मुख्य कुरा स्रोत र साधनकै हो, त्यसका लागि हामी उपलब्ध भएसम्म हामीले यो अध्ययनलाई अगाडि बढाएरै लिएर जान्छौँ। एटलिस्ट एउटा कन्टेन्ट मोनिटरिङ युनिट हामीले 4 वर्षदेखि कन्टिन्यू गर्न सकेका छौँ। यही नै पनि हाम्रो लागि एउटा चुनौतीको विषय छ र यसलाई यहाँहरूको जस्तै आज जसरी बल प्रदान गर्नुभयो, जुन सुझावहरू दिनुभयो, त्यसले हामीलाई इन्करेज गरेका छ र अगाडि लिएर जाने हामी प्रयास गर्छौँ।
यस छलफल कार्यक्रमको हामी अब अन्त्यतर्फ आइसकेका छौँ। सहभागीहरूको उत्साहजनक सहभागिताको लागि धन्यवाद। यहाँहरूको सुझावलाई हामीले तयार पार्दै आएको संचार माध्यममा महिलाको प्रतिनिधित्व सम्बन्धी प्रतिवेदनमा समावेश गर्दै प्रतिवेदनलाई सुधार्दै लानेछौ।
र दिपाजी, अन्त्यमा म के भन्न चाहन्छु भने हामीले यो जति पनि प्रतिवेदनहरू तयार गरेका छौं 2017 लिएर 2019 यो जुनसम्म आइपुग्दाखेरि हाम्रा हरेक प्रतिवेदनहरू चाहिँ www.freedomforum.org.np को वेबसाइटमा गएर त्यहाँबाट डाउनलोड गरेर पढ्न पनि सकिन्छ र कसैलाई चाहिँ हाम्रा यी डेटाहरू चाहिँ चाहिएमा हामीलाई सम्पर्क गर्नुभयो भने हामी यो डेटाहरू पनि उहाँहरूलाई उपलब्ध गराउन सक्छौ।
आजको फ्रिडम चौतारी पडकास्ट सुन्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रमका सहभागी सहित हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।